السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب زدني علما. الحمد لله، آج دورہ قرآن کلاس میں ہمارا پارہ نمبر 27 ہے. گزشتہ پارے کی آخری سورت سورہ الذاریات کی ابتدا سے ہم آغاز کرتے ہیں. یہ مکی سورت ہے اور اپنے نام سے ہی شروع ہونے والی سورت ہے. اس کی پہلی آیت میں ہی اس کا نام ہے، والذاریات. اللہ عز و جل نے اس سورت کی ابتدا میں ہواؤں کے متعلق چار قسمیں اٹھا کر فرمایا، لوگو، تمہارے ساتھ جس قیامت کا وعدہ کیا جاتا ہے وہ ہر حال میں سچ ثابت ہوگا. پھر آسمان کی قسم اٹھا کر یہی بات ارشاد فرمائی. پھر بہت سارے واقعات سے اور کائنات کی آیات سے سمجھایا. بسم اللہ الرحمن الرحیم. والذاریاتِ ذروا، قسم ہے ان ہواؤں کی جو اڑا کر بکھیرنے والی ہیں، پھر ایک بھاری بوجھ یعنی بادل کو اٹھانے والی ہیں، پھر آسانی سے چلنے والی ہیں، پھر ایک بڑے کام یعنی بارش کو تقسیم کرنے والی ہیں، کہ بلا شبہ جو تم سے وعدہ کیا جاتا ہے یقیناً سچا ہے، اور بلا شبہ جزا یقیناً واقع ہونے والی ہے، یعنی قیامت خود بتائے گی کہ قیامت کیوں ضروری تھی. والسماء، قسم ہے آسمان کی جو راستوں والا ہے، کہ بلا شبہ تم یقیناً ایک اختلاف والی بات میں پڑے ہوئے ہو، اس یعنی قیامت سے وہی بہکایا جاتا ہے جو پہلے سے بہکایا گیا. اٹکل لگانے والے مارے گئے، یعنی قیامت کے بارے میں کیا سرائیاں، وہ جو خود بڑی غفلت میں بھولے ہوئے ہیں، پوچھتے ہیں جزا کا دن کب ہے. جس دن وہ آگ پر تپائے جائیں گے، اپنے جلنے کا مزہ چکھو، یہی ہے جسے تم جلدی مانگتے تھے. بے شک متقی لوگ باغوں اور چشموں میں ہوں گے، لینے والے ہوں گے جو ان کا رب انہیں دے گا، یقیناً وہ اس سے پہلے نیکی کرنے والے تھے. وہ رات کے بہت تھوڑے حصے میں سوتے تھے اور رات کی آخری گھڑیوں میں وہ بخشش مانگتے تھے. کیوں؟ کیونکہ ینزل ربنا تبارک و تعالی، ہمارا رب تبارک و تعالی ہر رات جب رات کا آخری ثلث باقی رہ جاتا ہے، آسمان دنیا کی طرف اترتا ہے اور فرماتا ہے، کون ہے جو مجھ سے دعا کرے تو میں اس کی دعا قبول کروں، کون ہے جو مجھ سے مانگے تو میں اسے عطا کروں، کون ہے جو مجھ سے بخشش مانگے تو میں اسے بخش دوں. اور ان کے مالوں میں سوال کرنے والے اور محروم کے لیے ایک حصہ تھا، اور زمین میں یقین کرنے والوں کے لیے کئی نشانیاں ہیں، اور تمہارے نفسوں میں بھی، تو کیا تم دیکھتے نہیں؟ کائنات میں دیکھیں اور پھر انسان کا اپنا وجود، یہ باڈی مشینری، یہ بھی کائنات اصغر ہے، یہ بھی ایک مکمل دنیا ہے. اس میں جو نشانیاں ہیں وہ کائنات اکبر کی نشانیوں سے کسی طرح کم نہیں ہیں. معدے کو دیکھیں، ایک چکی کی طرح دن رات کام میں لگا رہتا ہے، غذا کو پیس کر ایک ملغوبہ تیار کرنے میں مصروف رہتا ہے، جب فارغ ہو جائے تو پھر بھوک لگتی ہے، غذا طلب کرتا ہے، پھر اگر پانی کی کمی ہو جائے تو پیاس لگتی ہے. کس طرح طاقت ذخیرہ کی جاتی ہے، انرجی سٹور ہوتی ہے، فیٹ سٹور ہوتا ہے، خون کی سپلائی ہے، سانس کا نظام ایک مکمل سائنس ہے. فلا تبصرون، تو کیا تم دیکھتے نہیں؟ اور آسمان ہی میں تمہارا رزق ہے، اور وہ بھی جس کا تم وعدہ دیے جاتے ہو. سو آسمان و زمین کے رب کی قسم ہے، بلا شبہ یہ بات یقیناً حق ہے، اس بات کی طرح کہ بلا شبہ تم بولتے ہو. جیسے انسان کو اپنے بولے پر، اپنے کہے پر کوئی شک نہیں ہوتا، اللہ کے پیغام، اس کے کلام میں بھی کوئی شک نہیں. هل اتاک حدیث، کیا تیرے پاس ابراہیم کے معزز مہمانوں کی بات آئی ہے، یعنی فرشتے، جب وہ اس پر داخل ہوئے تو انہوں نے سلام کہا، اس نے کہا سلام ہو، کچھ اجنبی لوگ ہیں. بس چپکے سے اپنے گھر والوں کی طرف گیا، بس بھنا ہوا موٹا تازہ بچھڑا لے آیا. اس سے انبیاء کی سنت مہمان نوازی کی بھی دلیل ملتی ہے. اور پھر فوراً سے گائے کا گوشت بھنا ہوا لے آنا ابراہیم علیہ السلام کی دولت، ثروت اور سہولت کی بھی دلیل ملتی ہے، کیونکہ انبیاء صحت مخالف، طبیعت مخالف چیزوں کا استعمال نہیں کرتے تھے. فقربہو، پھر اسے ان کے قریب کیا. اس سے معلوم ہوتا ہے کہ مہمان کے آگے آ کے کھانا ٹھائی نہیں کر دینا، بلکہ تکریم سے پیش کرنا، بار بار سرو کرنا، کھانے میں ہیلپ کرنا، یہ بھی اہم ہے. فقربہو، پھر اسے ان کے قریب کیا، کہا کیا تم نہیں کھاتے، یعنی پوچھنا بھی چاہیے. تو اس نے ان سے دل میں خوف محسوس کیا. انہوں نے کہا مت ڈر، یعنی کیوں نہیں کھا رہے، کیا وجہ ہے، اگر یہ فرشتے ہیں تو پھر کس لیے آئے ہیں اتنے سارے فرشتے. کہیں کوئی عذاب کا پیغام تو نہیں ہے، اور ویسے بھی اجنبیوں سے بھی خوف ہوتا ہے کہ کہیں کوئی دشمن تو نہیں۔ اور انہوں نے اسے ایک بہت علم والے لڑکے یعنی اسحاق علیہ السلام کی بشارت دی۔ تو اس کی بیوی چیختی ہوئی آگے بڑھی، بس اس نے اپنا چہرہ پیٹ لیا، جیسے خوشی میں بے اختیار ہاتھ یا ہتھیلی ماتھے کو جا لگتی ہے، تو اس کے لیے یہ لفظ آیا فسقت، کہ اپنا چہرہ پیٹ لیا۔ اور اس نے کہا بوڑھی بانج، یعنی میں اس حالت میں ہوں اور اب اولاد؟ انہوں نے کہا تیرے رب نے ایسے ہی فرمایا ہے، یقیناً وہی کمال حکمت والا بے حد علم والا ہے۔ قال فما خطبکم، اب یہاں سے پارہ 27 شروع ہو رہا ہے۔ کہا تو اے بھیجے ہو یعنی قاصدو فرشتو، تمہارا معاملہ کیا ہے؟ انہوں نے کہا بے شک ہم کچھ گناہگار لوگوں کی طرف بھیجے گئے ہیں تاکہ ہم ان پر مٹی کے پتھر پھینکیں، قوم لوط کی بات ہو رہی ہے، جن پر تیرے رب کے ہاں حد سے بڑھنے والوں کے لیے نشان لگائے ہوئے ہیں۔ یہ حد سے کیا بڑھے تھے؟ فطرت مخالف ہوموسیکشوالٹی میں ملوث تھے۔ سو ہم نے اس بستی میں ایمان والوں سے جو بھی تھا نکال لیا، تو ہم نے اس میں مسلمانوں کے ایک گھر کے سوا کوئی نہ پایا، صرف یہ لوط علیہ السلام کے اپنے گھر میں سے ان کی بیٹیوں کا بتایا جاتا ہے کہ یہی گھرانہ مسلمان تھا اور جو گھر کے افراد تھے، کیونکہ ان کی بیوی بھی اس میں سے خارج تھی۔ وتارکنا، اور ہم نے اس میں ان لوگوں کے لیے ایک نشانی چھوڑی جو دردناک عذاب سے ڈرتے ہیں، اور موسیٰ میں بھی ایک نشانی ہے، جب ہم نے اسے فرعون کی طرف ایک واضح دلیل دے کر بھیجا تو اس نے اپنی قوت کے سبب منہ پھیر لیا اور اس نے کہا یہ جادوگر ہے یا دیوانہ، بس ہم نے اسے اور اس کے لشکروں کو پکڑ لیا، پھر انہیں سمندر میں پھینک دیا، اس حال میں کہ وہ قابل ملامت کام کرنے والا تھا۔ وفی عاد، اور عاد میں جب ہم نے ان پر بانجھ یعنی خیر و برکت سے خالی آندھی بھیجی جو کسی چیز کو نہ چھوڑتی تھی، جس پر سے گزرتی مگر اسے بوسیدہ ہڈی کی طرح کر دیتی تھی۔ وفی ثمود، اور سمود میں جب ان سے کہا گیا کہ ایک وقت تک فائدہ اٹھا لو، پھر انہوں نے اپنے رب کے حکم سے سرکشی کی تو انہیں کڑک نے پکڑ لیا اور وہ دیکھ رہے تھے، پھر نہ انہوں نے کسی طرح کھڑے ہونے کی طاقت پائی اور نہ وہ بدلہ لینے والے تھے۔ اور اس سے پہلے نوح کی قوم کو، یقیناً وہ نافرمان لوگ تھے، اور آسمان ہم نے اسے عظیم قوت کے ساتھ بنایا اور بلا شبہ ہم یقیناً وسعت والے ہیں، اور زمین ہم نے اسے بچھا دیا سو ہم اچھے بچھانے والے ہیں، اور ہر چیز سے ہم نے دو قسمیں بنائی۔ اب یہ خلقنا زوجین، یعنی ہر چیز کو جوڑا جوڑا بنایا، اس میں دلیل ہے کہ تھرڈ جینڈر یعنی ٹرانس جینڈر انسانوں میں انٹروڈیوس کروانے کی کوئی گنجائش نہیں ہے۔ یہ ایک جنسی ڈس آرڈر ہے، جنسی بیماری ہے، جس کو باقاعدہ ٹریٹمنٹ اور ڈائگنوزس وغیرہ سے ڈکلیئر کیا جا سکتا ہے۔ یہی قدرت کا قانون ہے، نہ کہ ایسا تھرڈ جینڈر ان کو انٹروڈیوس کروایا جائے پھر اس سے عورتوں کے حق پر بھی مردوں کے حق پر بھی ڈاکہ ہو۔ العیاذ باللہ، یہ اللہ کے قانون سے ٹکر لینا ہے۔ ولا تجعلوا، اور اللہ کے ساتھ کوئی دوسرا معبود نہ بناؤ، بلا شبہ میں تمہارے لیے اس کی طرف سے کھلا ڈرانے والا ہوں۔ اسی طرح ان لوگوں کے پاس جو ان سے پہلے تھے کوئی رسول نہیں آیا، مگر انہوں نے کہا یہ جادوگر ہے یا دیوانہ، کیا انہوں نے ایک دوسرے کو اس بات کی وصیت کی ہے؟ نہیں، بلکہ یہ خود ہی سرکش لوگ ہیں۔ سو تو ان سے منہ پھیر لے، کیونکہ تو ہر کسی طرح ملامت کیا ہوا نہیں۔ اور نصیحت کر، وذکر، نصیحت کر۔ گزشتہ پارے میں آپ پڑھ چکی ہیں کہ قرآن کے ساتھ نصیحت بہت مؤثر ہے، تو اسی قرآن کے ساتھ ہی ایک دوسرے کو نصیحت، وصیت اور دعوت دیا کریں، اور اس کا فائدہ ہے۔ اللہ نے فرمایا نصیحت کر، کیونکہ یقیناً نصیحت ایمان والوں کو نفع دیتی ہے، اور میں نے جنوں اور انسانوں کو پیدا نہیں کیا مگر اس لیے کہ وہ میری عبادت کریں۔ یہ دو ہی مخلوقات ہیں جنہیں اللہ نے عبادت کے لیے پیدا کیا، باقی آٹو عبادت پہ لگے ہوئے ہیں، وہ مکلف ہی نہیں ہیں، انہیں اختیار ہی نہیں دیا، انہیں ڈیزائن ہی ایسے کیا کہ وہ عبادت کے سوا کچھ نہیں کر سکتے، جبکہ انسان کو اختیار دیا اور وہی سرکش ہوا، اور یہی جنات کا بھی بعض کا حال ہے۔ تو ان دونوں کا حساب ہونا ہے۔ فرمایا ما اريد منهم، نہ میں ان سے کوئی رزق چاہتا ہوں، یعنی عبادت اس لیے نہیں ہے کہ کوئی میری سلطنت کا فائدہ ہے، میری حکومت کو فائدہ ہے، وما اريد ان يطعمون، اور نہ یہ چاہتا ہوں کہ وہ مجھے کھلائیں، ان اللہ، بے شک اللہ ہی، هو الرزاق، وہی بے حد رزق دینے والا، ذو القوة المتین، طاقت والا نہایت مضبوط ہے۔ عبادت تو انسان کے اپنے فائدے کے لیے، اللہ کی عطاؤں کو اپنے نام کرنے کے لیے ہے، دنیا میں بھی اور آخرت میں بھی۔ फिर भी जो इससे मुंह फेरता है तो वो अपना ही नुकसान करता है। فَإِنَّ لِلَّذِينَ ظَلَمُوا بس یقیناً ان لوگوں کے لیے جنہوں نے ظلم کیا ان کے ساتھیوں کی باری کی طرح عذاب کی ایک باری ہے سو وہ مجھ سے جلدی عذاب نہ مانگیں پھر بڑی ہلاکت ہے ان لوگوں کے لیے جنہوں نے کفر کیا ان کے اس دن سے جس کا وہ وعدہ دیے جاتے ہیں یعنی قیامت سے پھر وہ خبردار ہو جائیں بہت سخت وعید ہے۔ سورۃ الطور مکی سورت ہے۔ اس سورت میں بھی اللہ تعالیٰ نے اپنی پانچ عظیم الشان مخلوقات کی قسم اٹھائی ہے اس بات کا یقین دلانے کے لیے کہ اس کا عذاب قیامت کے دن اس کے دشمنوں پر واقع ہو کر رہنے والا ہے، اسے کوئی ہٹانے والا نہیں۔ یہ پانچوں مخلوقات اللہ کی عظیم اور لامحدود قوت و قدرت کی شاہد ہیں اور اس بات کی دلیل ہیں کہ ان عظیم مخلوقات کے خالق کے لیے قیامت برپا کرنا اور اپنے منکروں کو عذاب دینا معمولی بات ہے۔ بسم اللہ الرحمن الرحیم۔ والطور، قسم ہے طور کی اور ایک کتاب کی جو لکھی ہوئی ہے، اس میں لوح محفوظ، قرآن کریم، آسمانی کتابیں، اعمال نامے تمام شامل ہیں۔ فی رق منشور، ایسے ورق میں جو کھلا ہوا ہے۔ والبیت المعمور، اور آباد گھر کی، اس سے مراد کعبۃ اللہ کا وہ حصہ جو آسمان میں ہے اور زمین پر کعبہ بھی، اور تمام آباد گھر، یہ اللہ کی ایک نشانی ہے اور اللہ نے عظیم نشانیوں کی قسم اٹھائی ہے۔ والسقف المرفوع، اور اونچی اٹھائی ہوئی چھت کی یعنی آسمان۔ والبحر المسجور، اور لبالب بھرے ہوئے سمندر کی، کہ یقیناً تیرے رب کا عذاب ضرور واقع ہونے والا ہے، اسے کوئی ہٹانے والا نہیں۔ جس دن آسمان لرزے گا، سخت لرزنا، اور پہاڑ چلیں گے، بہت چلنا، تو اس دن جھٹلانے والوں کے لیے بڑی ہلاکت ہے، وہ جو فضول بحث میں کھیل رہے ہیں۔ کتنی ہی گوسپ خواتین کرتی ہیں، لا جانی بات، حالانکہ ایک مسلمان کے اسلام کی خوبی یہ ہے کہ وہ غیر ضروری باتوں کو چھوڑ دے۔ جو بات ہو چکی، جس کو بدلا نہیں جا سکتا، اس کو ڈسکس کرنے میں اپنے فیوچر کو برباد کر دیا، کتنے افسوس کی بات ہے۔ یہاں مکذبین، جھٹلانے والوں کی صفت یہ بتائی، ہم تو مسلمان ہیں۔ الذین هم فی خوض یلعبون، وہ جو فضول بحث میں کھیل رہے ہیں۔ جس دن انہیں جہنم کی آگ کی طرف دھکیلا جائے گا، سخت دھکیلا جانا، یہی ہے وہ آگ جسے تم جھٹلاتے تھے، تو کیا یہ جادو ہے یا تم نہیں دیکھ رہے؟ اس میں داخل ہو جاؤ، پھر صبر کرو یا صبر نہ کرو، تم پر برابر ہے، یعنی رونا پیٹنا اب نکلنا نہیں ہے، تمہیں صرف اسی کا بدلہ دیا جائے گا جو تم کیا کرتے تھے۔ بے شک متقی لوگ باغوں اور بڑی نعمت میں ہیں، لطف اٹھانے والے اس سے جو ان کے رب نے انہیں دیا، اور ان کے رب نے انہیں بھڑکتی ہوئی آگ کے عذاب سے بچا لیا۔ یہ بھی اللہ کی بڑی نعمت ہے، جنت تو ہے، اس سے پہلے جہنم سے بچنا بھی بڑی نعمت ہے۔ کھاؤ اور پیو خوب مزے سے، اس کے بدلے جو تم کیا کرتے تھے۔ ایسے تختوں پر تکیہ لگائے ہوئے ہوں گے جو قطاروں میں بچھائے ہوئے ہیں، جنت کی ڈیکوریشن اور سیٹنگ کی طرف اشارہ ہے۔ اور ہم نے ان کا نکاح سفید جسم، سیاہ آنکھوں والی عورتوں سے کر دیا، جو بڑی بڑی آنکھوں والی ہیں۔ اور جو لوگ ایمان لائے اور ان کی اولاد کسی بھی درجے کے ایمان کے ساتھ ان کے پیچھے چلی، ہم ان کی اولاد کو ان کے ساتھ ملا دیں گے، اور ان سے ان کے عمل میں کچھ کمی نہ کریں گے۔ ہر آدمی اس کے عوض جو اس نے کمایا گروی رکھا ہوا ہے، یعنی اپنے آپ کو جہنم سے آزاد کرا کے جنت جتنی نیکیاں کمانی ہیں اگر ہوں گی تو جا پائے گا۔ جیسے فاما من ثقلت موازینہ، نام اعمال نیکیوں سے بھرا ہوگا تو جنت میں جا سکیں گے۔ اور ہم انہیں پھل اور گوشت زیادہ دیں گے، اس میں سے جو وہ چاہیں گے۔ وہ اس میں ایک دوسرے سے شراب کا پیالہ چینے چپٹیں گے، جس میں نہ بےہودہ گوئی ہوگی اور نہ گناہ میں ڈالنا۔ اور ان پر چکر لگاتے رہیں گے انہیں کے لڑکے، یعنی خدام، نوکر چاکر، جیسے وہ چھپائے ہوئے موتی ہوں۔ اور ان کے بعض بعض پر متوجہ ہوں گے، ایک دوسرے سے سوال کرتے ہوں گے، کہیں گے بلا شبہ ہم اس سے پہلے اپنے گھر والوں میں ڈرنے والے تھے، یعنی ہمیں قیامت کی فکر تھی اور ہم نے اللہ کا تقوی اختیار کیا تھا، آج اس کا یوں بدلہ ملا۔ فمن اللہ، پھر اللہ نے ہم پر احسان کیا اور ہمیں زہریلی لو کے عذاب سے بچا لیا، بے شک ہم اس سے پہلے ہی اسے پکارا کرتے تھے، بے شک وہی تو بہت احسان کرنے والا، نہایت رحم والا ہے۔ بس نصیحت کر، کیونکہ تو اپنے رب کی مہربانی سے ہرگز نہ کسی طرح کاہن ہے اور نہ کوئی دیوانہ۔ ام یقولون، یا وہ کہتے ہیں یہ ایک شاعر ہے جس پر ہم زمانے کے حوادث کا انتظار کرتے ہیں، یعنی آج گیا، یہ گیا، وہ گیا۔ कह दे इंतज़ार करो, बस बेशक मैं भी तुम्हारे साथ इंतज़ार करने वालों से हूँ, यानी मुझे भी तुम्हारे अंजाम का इंतज़ार है। या उन्हें उनकी अकलें इस बात का हुक्म देती हैं, या वो खुद ही हद से गुजरने वाले लोग हैं, या वो कहते हैं कि उसने ये खुद घड़ लिया है, बल्कि वो ईमान नहीं लाते। बस वो इस जैसी एक ही बात बना कर ले आएँ अगर सच्चे हैं, या वो किसी चीज़ के बग़ैर ही पैदा हो गए हैं, या वो खुद पैदा करने वाले हैं, या उन्होंने आसमानों को और ज़मीन को पैदा किया है, बल्कि वो यकीन नहीं करते यानी मानना ही नहीं चाहते। या उनके पास तेरे रब के ख़जाने हैं, या वही हुक्म चलाने वाले हैं, या उनके पास कोई सीढ़ी है जिस पर वो अच्छी तरह सुन लेते हैं, तो उनका सुनने वाला कोई वाज़ह दलील पेश करे, या उसके लिए तो बेटियां हैं और तुम्हारे लिए बेटे, या तो उनसे कोई उजरत मांगता है, बस वो तावान से बोझल किए जाने वाले हैं। यानी आप अपनी दावत की कोई सैलरी, कोई फ़ीस वगैरह लेते हैं कि जिसके डर से सुनना और कबूल करना ही नहीं चाहते। या उनके पास गैब है बस वो लिखते हैं, या वो कोई चाल चलना चाहते हैं, तो जिन लोगों ने कुफ्र किया वही चाल में आने वाले हैं। या उनका अल्लाह के सिवा कोई माबूद है, सुबहानअल्लाह, अल्लाह पाक है उससे जो वो शरीक बनाते हैं। यानी इनके ये तमाम करतूत वबाल इन्हीं पे आएगा, अल्लाह का इनकी खराफात से कोई ताल्लुक नहीं, वो पाक है। और अगर वो आसमान से गिरता हुआ कोई टुकड़ा देख लें तो कह देंगे ये एक तह बतह बादल है, यानी हादसा ही ऐसा हुआ है, बस उन्हें छोड़ दे, यहाँ तक कि वो अपने उस दिन को जा मिलें जिसमें वो बेहोश किए जाएंगे, जिस दिन ना उनकी चाल उनके किसी काम आएगी और ना उनकी मदद की जाएगी। और यकीनन उन लोगों के लिए जिन्होंने जुल्म किया उस आखरत से पहले भी एक अजाब है, ये दुनिया भी ज़िंदगी भी उनके लिए अजाब है, ये जान माल औलाद भी वबाल है। और लेकिन उनके अक्सर नहीं जानते और अपने रब का हुक्म आने तक सब्र कर, बस बेशक तू हमारी आँखों के सामने है। और अपने रब की तारीफ के साथ तस्बीह कर, ही न तकूम, जब तू खड़ा हो, यानी दोपहर के आराम से जैसे जोहर और असर की नमाज का वक्त। वमीन अल्लैल, और रात के कुछ हिस्से में, रात में मगरिब और इशा की नमाज के औकात आ जाते हैं। फसब्बिहु, फिर उसकी तस्बीह कर। व इदबार अन्नुजूम, और सितारों के जाने के बाद भी, यानी फजर के वक्त। तो ये नमाजों के औकात भी हैं और ज़िक्र अज़कार तस्बीहात, और फिर कोई टाइम बचता ही नहीं है, सुबह से शाम, दिन रात, हर वक़्त अल्लाह की याद, ये इंसान को हर मुश्किल में, हर मुखालफत में कामयाब करा देती है। जैसे वस्ताइनु बिस्सब्र वस्सलाह इन्नल्लाह मअस्साबिरीन है। सूरतुन नजम, ये सूरत मक्का में नाजिल होने वाली इब्तदाई सूरतों में से है और पहली सूरत है जिसमें सजदा की आयत नाजिल हुई। इसकी तासीर और ज़ोरे बयान का ये आलम है कि जब आप सल्लल्लाहु अलैहि वसल्लम ने इसे मजमे आम में पढ़ा, जिसमें मुसलमानों के साथ मुशरिकीन भी मौजूद थे, तो मुसलमानों के साथ मुशरिकीन भी बेइख्तियार सजदे में गिर गए। सही बुखारी में इस बारे में दो अहादीस आई हैं, एक अब्दुल्ला बिन मसूद रज़ी अल्लाहु अन्हुमा के हवाले से, पहली सूरत जिसमें सजदा की आयत नाजिल हुई वन नजम थी, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सजदा किया और आपके पीछे जितने लोग थे सब ने सजदा किया सिवाय एक आदमी के। मैंने उसे देखा कि उसने मिट्टी की एक मुट्ठी पकड़ी और उस पर सजदा कर लिया। फिर मैंने बाद में देखा कि वो काफिर होने की हालत में कत्ल हुआ और वो उमैया बिन खल्फ था। इसी तरह और है, अब्दुल्ला बिन अब्बास रज़ी अल्लाहु अन्हुमा बयान करते हैं, सजदा नबी सल्लल्लाहु अलैहि वसल्लम बिन नजमी व सजदा माहुल मुस्लिमून वल मुशरिकून वल जिन्न वल इंस, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सूरह नजम में सजदा किया, आपके साथ मुसलमानों, मुशरिकों और जिन्नों इंस ने सजदा किया। ये आयत सजदा इसकी आखिरी आयत है। इस सूरत का नाम भी इसके पहले लफ्ज़ वन नजम पर रखा गया। नजम सितारे को कहते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, वन्नजमी इदा हवा, कसम है सितारे की जब वो गिरे, कि तुम्हारा साथी यानी रसूल ना राह भूला है और ना गलत रास्ते पर चला है और ना वो अपनी ख्वाहिश से बोलता है, वो तो सिर्फ वही है जो नाजिल की जाती है। अल्लमहू शदीदुल कुवा, उसे निहायत मजबूत कुव्वतों वाले यानी फरिश्ते ने सिखाया, जो बड़ी ताकत वाला है। सुबह बुलंद हुआ इस हाल में कि वो आसमान के मशरकी किनारे पर था, फिर वो नज़दीक हुआ बस उतर आया, फिर वो दो कमानों के फासले पर हो गया बल्कि ज़्यादा करीब। पास लोग इन आयात से मुराद अल्लाह अज़्ज़वजल को लेते हैं, हालांकि ये बात सही अहादीस के ख़िलाफ़ है। खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन आयात की जो तफसीर की, वो इनसे मुराद जिब्रील है। نبی صلی اللہ علیہ وسلم نے اپنی زندگی میں جبریل علیہ السلام کو دو بار ان کی اصل صورت میں دیکھا. ان آیات میں پہلی بار دیکھنے کا ذکر ہے. جبریل علیہ السلام آسمان کے مشرقی کنارے پر نمودار ہوئے تو زمین و آسمان کا درمیانی فاصلہ ان سے پر ہو گیا. جیسے بخاری میں ہے, نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک دفعہ میں چلا جا رہا تھا, اچانک میں نے آسمان سے ایک آواز سنی, تو میں نے اپنی نگاہ آسمان کی طرف اٹھائی تو کیا دیکھتا ہوں کہ وہی فرشتہ جو میرے پاس ہیرا میں آیا تھا وہ آسمان و زمین کے درمیان ایک کرسی پر بیٹھا ہے. تو میں اس سے ڈر گیا, یہاں تک کہ میں زمین پر گر گیا. پھر میں اپنے گھر والوں کے پاس آیا اور کہا, زمیلونی زمیلونی, مجھے چادر اوڑھاؤ, مجھے چادر اوڑھاؤ. تو انہوں نے مجھے چادر اوڑھا دی. تو اللہ عز و جل نے یہ آیات نازل فرمائیں, یا ایھا المدثر قم فانذر وربک فکبر وثیابک فطہر والرجز فاہجر. اور رسول اللہ صلی اللہ علیہ وسلم کے جبریل علیہ السلام کو ان کی اصل صورت میں دیکھنے کی تائید ایک اور حدیث سے بھی ہوتی ہے. بخاری میں ان آیات کے حوالے سے ہے, عبداللہ بن مسعود رضی اللہ عنہ بیان کرتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے جبریل کو دیکھا, ان کے 600 پر تھے. پھر اس نے وحی کی, یعنی جبریل نبی صلی اللہ علیہ وسلم کے پاس وحی لے کر آیا اس کے بندے کی طرف جو وحی کی. ما کذب الفؤاد, دل نے جھوٹ نہیں بولا جو اس نے دیکھا. یعنی نبی صلی اللہ علیہ وسلم نے جبریل کو جب دیکھا تو آنکھوں نے اور دل نے تصدیق کی. آپ نے دل کی صداقت اور آنکھوں کی بصارت کے ساتھ دیکھا, ڈبل ڈبل تائید. پھر کیا تم اس سے جھگڑتے ہو اس پر جو وہ دیکھتا ہے, حالانکہ بلا شبہ یقیناً اس نے اسے ایک اور بار اترتے ہوئے بھی دیکھا ہے. اب یہ آیت بھی واضح ہے کہ جبریل کی طرف اشارہ ہے. عند سدرۃ المنتہا, آخری حد کے بیری کے پاس. اس آیت سے جبریل علیہ السلام کو دیکھنے کا وقت اور مقام بھی معلوم ہو گیا, کیونکہ سدرۃ المنتہا آپ صلی اللہ علیہ وسلم نے معراج کی رات دیکھی ہے. جب آپ صلی اللہ علیہ وسلم کو آسمانوں کی سیر کرائی گئی تو سدرۃ المنتہا کے پاس آپ نے جبریل کو دیکھا, نہ کہ اللہ عز و جل کو. اللہ عز و جل نے اپنا پیغام اتارا, جنت جہنم کی سیر کرائی اور احکامات دیے. اذ یغش السدرہ, جب اس بیری کو ڈھانپ رہا تھا, جو ڈھانپ رہا تھا. یہ ایسا نقشہ ہے کہ الفاظ بیان نہیں کر سکتے, یعنی اس کی خوبصورتی اور وہاں کی روحانیت نورانیت. بس فرمایا کہ اذ یغش السدرۃ ما یغشا ما زاغ البصر وما طغى, نہ نگاہ ادھر ادھر ہوئی اور نہ حد سے آگے بڑھی. اس میں رسول اللہ صلی اللہ علیہ وسلم کے کمال ادب, تحمل اور استقامت کا بیان ہے کہ جبریل علیہ السلام کو اور اللہ کی دوسری آیات کبریٰ کو دیکھتے ہوئے آپ کی نگاہ انہیں پر مرکوز رہی, دائیں بائیں یا ادھر ادھر نہ ہوئی. لقد رآ, بلا شبہ یقیناً اس نے اپنے رب کی بعض بہت بڑی نشانیاں دیکھیں. ان نشانیوں میں پہلی نشانی تو جبریل علیہ السلام ہیں جنہیں دو دفعہ دیکھنے کے ذکر کے لیے یہ آیات نازل ہوئیں. پھر معراج ہے, پھر معراج میں بھی بہت ساری نشانیاں, عجائبات, انبیاء سے ملاقات, اور پھر جنت جہنم اور فرشتوں سے ملاقاتیں. تو یہ تمام اس میں شامل ہیں. افرأیتم اللات والعزا, پھر کیا تم نے لات اور عزا کو دیکھا, اور تیسری ایک اور دیوی ملات کو. کیا تمہارے لیے لڑکے ہیں اور اس کے لیے لڑکیاں, یہ تو اس وقت سخت ناانصافی کی تقسیم ہے. یہ بت چند ناموں کے سوا کچھ بھی نہیں ہے جو تم نے اور تمہارے باپ دادا نے رکھ لیے ہیں. ان کی کوئی دلیل اللہ نے نازل نہیں فرمائی. یہ لوگ صرف گمان کے اور ان چیزوں کے پیچھے چل رہے ہیں جو ان کے دل چاہتے ہیں, اور ہر چاہت حقیقت نہیں ہوتی. شاعر کہتا ہے, ایسا نہیں ہے کہ آدمی جو تمنا کرے اسے حاصل ہی کر لے. ما کل ما یتمنی المرء یدرکہ تجری الریاح بما لا تشتہی السفن, کیونکہ بہت دفعہ ہوائیں کشتیوں کی خواہش کے خلاف چلتی ہیں. اتحول الانفس, جو کچھ یہ کر رہے ہیں ان کی اپنی خواہشات کا نتیجہ ہے. ولقد جاءہم, اور بلا شبہ یقیناً ان کے پاس ان کے رب کی طرف سے ہدایت آ چکی. یا انسان کے لیے وہ میسر ہے جو وہ آرزو کرے, سو اللہ ہی کے لیے پچھلا اور پہلا جہان ہے, اور آسمانوں میں کتنے ہی فرشتے ہیں کہ ان کی سفارش کچھ کام نہیں آتی مگر اس کے بعد کہ اللہ اجازت دے جس کے لیے چاہے اور جسے پسند کرے. بے شک وہ لوگ جو آخرت پر ایمان نہیں رکھتے یقیناً وہ فرشتوں کے نام عورتوں کے ناموں کی طرح رکھتے ہیں, حالانکہ انہیں اس کے متعلق کوئی علم نہیں, وہ صرف گمان کے پیچھے چل رہے ہیں, اور بے شک گمان حق کے مقابلے میں کسی کام نہیں آتا. سو اس سے منہ پھیر لے جس نے ہماری نصیحت سے منہ موڑا اور جس نے دنیا کی زندگی کے سوا کچھ نہ چاہا. یہ علم میں ان کی انتہا ہے, یقیناً تیرا رب ہی زیادہ جاننے والا ہے, उसे जो उसके रास्ते से भटक गया, और वही ज़्यादा जानने वाला है उसे जो रास्ते पर चला, और जो कुछ आसमानों में और जो कुछ ज़मीन में है अल्लाह ही का है, ताकि वो उन लोगों को जिन्होंने बुराई की उसका बदला दे जो उन्होंने किया, और उन लोगों को जिन्होंने भलाई की भलाई के साथ बदला दे। वो लोग जो बड़े गुनाहों और बेहयाइयों से बचते हैं मगर सगीरा गुनाह, यकीनन तेरा रब वसी बख्शिश वाला है, वो तुम्हें ज़्यादा जानने वाला है जब उसने तुम्हें ज़मीन से पैदा किया और जब तुम अपनी माओ के पेटों में बच्चे थे, सो पाकीज़गी का दावा ना करो, वो ज़्यादा जानने वाला है बिमानि तका के कौन बचा, किसने तकवा इख्तियार किया। फिर क्या तूने देखा कि जिसने मुंह मोड़ लिया और थोड़ा सा दिया और रुक गया, क्या उसके पास गैब का इल्म है बस वो देख रहा है, या उसे इस बात की खबर नहीं दी गई जो मूसा के सहीफ़ों में है और इब्राहिम के सहीफ़ों में, अल्लदी वफ़ा जिसने अहद पूरा किया, वो इब्राहिम के जिसने अहद पूरा किया, उनकी मिसालें इनके सामने नहीं हैं कि कोई बोझ उठाने वाली जान किसी दूसरे का बोझ नहीं उठाएगी, इब्राहिम भी बाप को न बचा सका, और ये कि इंसान के लिए सिर्फ वही है जिसकी उसने कोशिश की, तो कोई तकदीर को या किसी और को मुरीद इल्ज़ाम ब्लेम नहीं कर सकता। وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَى और यह कि उसकी कोशिश जल्द ही उसे दिखाई जाएगी, ثُمَّ फिर उसे उसका बदला दिया जाएगा पूरा बदला, और यह कि तेरे रब ही की तरफ आखिर पहुंचना है, और यह कि हकीकत यह है हुआ أَضْحَكَ وَأَبْكَى उसी ने हंसाया और रुलाया, खुशियां अल्लाह के हाथ में है, खामन से लोगों से रिश्तेदारों से गिला ना किया करें, मेरी खुशियां मेरी ज़िंदगी इन्होंने गारत कर दी, अपने रब से ताल्लुक़ को देखा करें क्योंकि सब उसी के हाथ में है। وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا और यह कि हकीकत यह है कि उसी ने मौत दी और ज़िंदगी बख्शी, और यह कि उसी ने दो किस्में नर और मादा पैदा की। यहाँ भी पता चला कि जितनी भी अशिया हैं वो ज़ौजैन में ही हैं, यानी नर और मादा का जोड़ा। इन नुतफ़तिन इदा तुमना एक कतरे से जब वो टपकाया जाता है ख़ास तौर पर इंसान, और यह कि उसी के ज़िम्मे दूसरी दफ़ा पैदा करना है, और यह कि उसी ने गनी किया और ख़जाना बख्शा, ख़जाने किसके हाथ में, हुआ अगना व अकना व अन्नहु हुआ रब्बु शियारा और यह कि वही शियारा सितारे का रब है, और यह कि उसी ने पहली कौम आद को हलाक किया और समूद को, बस किसी को बाकी नहीं छोड़ा, और उनसे पहले नूह की कौम को, यकीनन वही ज़्यादा ज़ालिम और ज़्यादा हद से बड़े हुए थे, और उलट जाने वाली बस्ती को गिरा मारा, बस ढांप दिया उसे जिससे ढांपा। फभी अज्जी आला रब्बी का ततमारा बस तू अपने रब की नेमतों में से किस में शक करेगा। ये पहले डराने वालों में से एक डराने वाला है, करीब आ गई है वो करीब आने वाली जिसे अल्लाह के सिवा कोई हटाने वाला नहीं, तो क्या इस बात से तुम ताज्जुब करते हो और हंसते हो और रोते नहीं। ज़्यादा हंसना दिल को मुर्दा कर देता है और इंसान को हकीकत भुला देता है, ख़ास तौर पर जब कुरान की नसीहत हो दीन की बात हो तो इंसान दुनिया की बात करे और इसको हंसी मजाक समझे। وَأَنْتُمْ سَامِدُونَ और तुम गाफिल हो, فَاسْجُدُوا لِلَّهِ وَاعْبُدُوا तो अल्लाह को सजदा करो और उसकी बंदगी करो। आयत सजदा पर सूरत मुकम्मल हुई। सूरतुल क़मर मक्की सूरत है। इस सूरत का नाम इसकी पहली आयत के आखिर में मौजूद है। इक़्तरबत अस्साअतु वन्शक्क़ल क़मर शक्क़े क़मर का वाक़िया अलामात क़ियामत है, जो वाक़े हो चुका है। सही अहादीस से चांद का फटना साबित है, और ये वाक़िया इतनी कसीर संदों के साथ बयान हुआ है कि अक्सर मुहद्दिसीन व मुफस्सिरीन ने इसे मुतवातर करार दिया। इबन कसीर रहमहुल्लाह ने फरमाया कि चांद फटने के वाक़े पर उलमा का इत्तेफाक है, ये नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में हो चुका और ये आप सल्लल्लाहु अलैहि वसल्लम के हैरान कुन मौजज़ात में से एक था। इस हवाले से बहुत सारी अहादीस हैं। अगर सिर्फ बुखारी ही की बात करें तो इन शक्कल कमर आला अहद रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम फ़िरक़तैन फ़िरक़तन फ़ौक़ल जबल व फ़िरक़तन दूना फ़क़ाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इशहदू। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में चाँद दो टुकड़ों में फट गया, एक टुकड़ा पहाड़ के ऊपर था और एक टुकड़ा उसके दूसरी जानिब। आपने फरमाया गवाह हो जाओ। एक और हदीस है, इन शक्कल कमरूफ़ी ज़मान नबी जी सल्लल्लाहु अलैहि वसल्लम रसूलुल्लाह के ज़माने में चांद फट गया। अनस रज़ी अल्लाह अन्हु फरमाते हैं कि अहले मक्का ने आपसे कोई मौजज़ा दिखाने का सवाल किया तो आपने उन्हें चांद का फटना दिखा दिया। اسی طرح دلائل النبوہ میں ہے، ان شق القمر بمکہ، مکہ میں چاند پھٹ گیا یہاں تک کہ دو ٹکڑے ہو گیا، تو کفار قریش کہنے لگے یہ جادو ہے جو ابن ابی کبشہ نے تم پر کر دیا ہے، جو لوگ سفر میں گئے ہوئے ہیں انتظار کرو، اگر انہوں نے وہ دیکھا ہے جو تم نے دیکھا ہے تو پھر سچ ہے۔ فرمایا کہ پھر سفر سے آنے والوں سے پوچھا گیا جو ہر جانب سے آ رہے تھے کہ کیا تم نے بھی دیکھا چاند کو ٹکڑے ہوتے ہوئے، تو انہوں نے بتایا کہ ہم نے اسے دیکھا ہے۔ فانزل اللہ عز وجل، تو اللہ عز وجل نے یہ آیات نازل کیں۔ یاد رہے کہ بعض وائز حضرات چاند کے رسول اللہ صلی اللہ علیہ وسلم کی انگلی کے اشارے سے دو ٹکڑے ہونے کا ذکر کرتے ہیں، اور آپ کی قمیض کے گلے میں جانے یا نکلنے کی باتیں کرتے ہیں۔ یاد رہے کہ انگلی کے اشارے کا کوئی ثبوت نہیں ہے، یہ بالکل ہی لغو بے بنیاد بات ہے۔ بسم اللہ الرحمن الرحیم، اقتربت الساعۃ، قیامت بہت قریب آ گئی ہے اور چاند پھٹ گیا ہے، اور اگر وہ کوئی نشانی دیکھتے ہیں تو منہ پھیر لیتے ہیں اور کہتے ہیں کہ یہ ایک جادو ہے جو گزر جانے والا ہے، اور انہوں نے جھٹلا دیا اور اپنی خواہشوں کی پیروی کی، اور ہر کام انجام کو پہنچنے والا ہے، اور بلا شبہ یقیناً ان کے پاس کئی خبریں آئی ہیں جن میں باز آنے کا سامان ہے، کامل دنائی کی بات ہے، پھر بھی ڈرانے والی چیزیں کوئی فائدہ نہیں دیتی، سو ان سے منہ پھیر لے، جس دن پکارنے والا ایک ناگوار چیز کی طرف بلائے گا ان کی نظریں جھکی ہوں گی، وہ قبروں سے نکلیں گے جیسے وہ پھیلی ہوئی ٹڈیاں ہوں، پکارنے والے کی طرف گردن اٹھا کر دوڑنے والے ہوں گے، کافر کہیں گے ھذا یوم عسیر، یہ بڑا مشکل دن ہے، ان سے پہلے نوح کی قوم نے جھٹلایا تو انہوں نے ہمارے بندے کو جھٹلایا اور انہوں نے کہا دیوانہ ہے اور جھڑک دیا گیا، تو اس نے اپنے رب کو پکارا انی مغلوب فانتصر، میں مغلوب ہوں سو تو بدلہ لے، تو ہم نے آسمان کے دروازے کھول دیے ایسے پانی کے ساتھ جو زور سے برسنے والا تھا، طوفان نوح کے آثار، اور زمین کو چشموں کے ساتھ پھاڑ دیا تو تمام پانی مل کر ایک ہو گیا اس کام کے لیے جو طے ہو چکا تھا، اور ہم نے اسے تختوں اور میخوں والی کشتی پر سوار کر دیا جو ہماری آنکھوں کے سامنے چل رہی تھی، اس شخص کے بدلے کی خاطر جس کا انکار کیا گیا تھا، اور بلا شبہ یقیناً ہم نے اسے ایک نشانی بنا کر چھوڑا، تو کیا ہے کوئی نصیحت حاصل کرنے والا، پھر میرا عذاب اور میرا ڈرانا کیسا تھا، اور بلا شبہ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ، یقیناً ہم نے قرآن کو نصیحت کے لیے آسان کر دیا، فَهَلْ مِن مُدَّكِرْ، تو کیا ہے کوئی نصیحت حاصل کرنے والا۔ اللہ نے یہ سوال، یہ آیت اس ایک چھوٹی سی سورت میں پانچ بار ذکر کی، تو کیا کوئی ہے اپنے رب کی آواز پر لبیک کہنے والا اور اس قرآن کو نصیحت کی کتاب سمجھنے والا۔ کذبت عاد، عاد نے جھٹلا دیا تو میرا عذاب اور میرا ڈرانا کیسا تھا، بے شک ہم نے ان پر ایک تند آندھی بھیجی ایسے دن میں جو دائمی نحوست والا تھا، لوگوں کو اکھاڑ پھینکتی تھی جیسے وہ اکھڑی ہوئی کھجوروں کے تنے ہوں، پھر میرا عذاب اور میرا ڈرانا کیسا تھا۔ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرِ، اور بلا شبہ یقیناً ہم نے قرآن کو نصیحت کے لیے آسان کر دیا، تو کیا ہے کوئی نصیحت حاصل کرنے والا۔ سمود نے ڈرانے والوں کو جھٹلا دیا، بس انہوں نے کہا کیا ایک آدمی جو ہم سے ہے اکیلا ہم اس کے پیچھے لگ جائیں، یقیناً ہم تو اس وقت بڑے گمراہی اور دیوانگی میں ہوں گے۔ کیا یہ نصیحت ہمارے درمیان میں سے اسی پر نازل کی گئی ہے، بلکہ وہ بہت جھوٹا ہے، متکبر ہے، ان قریب وہ کل جان لیں گے کہ کون بہت جھوٹا متکبر ہے۔ بے شک ہم یہ اونٹنی ان کی آزمائش کے لیے بھیجنے والے ہیں، سو ان کا انتظار کر اور اچھی طرح صبر کر، اور انہیں بتا دے کہ پانی ان کے درمیان تقسیم ہوگا، پینے کی ہر باری پر حاضر ہوا جائے گا۔ تو انہوں نے اپنے ساتھی کو پکارا، سو اس نے اسے پکڑا، بس کونچیں کاٹ دیں، یعنی پاؤں ٹخنوں سے ہڈی سے کاٹ دیے، تو میرا عذاب اور میرا ڈرانا کیسا تھا۔ بے شک ہم نے ان پر ایک ہی چیخ بھیجی تو وہ باڑھ لگانے والے کی کچلی ہوئی روندی ہوئی باڑھ کی طرح ہو گئی۔ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرِ، لوط کی قوم نے ڈرانے والوں کو جھٹلا دیا، بے شک ہم نے ان پر پتھر برسانے والی ایک ہوا بھیجی سوائے لوط کے گھر والوں کے، انہیں ہم نے صبح سے کچھ پہلے نجات دی، اپنی طرف سے انعام کرتے ہوئے اسی طرح ہم بدلہ دیتے ہیں اسے جو شکر کرے، اور بلا شبہ یقیناً اس نے انہیں ہماری پکڑ سے ڈرایا تو انہوں نے ڈرانے میں شک کیا، اور بلا شبہ یقیناً انہوں نے اسے اس کے مہمانوں سے بہکانے کی کوشش کی تو ہم نے ان کی آنکھیں مٹا دیں، بس چکھو میرا عذاب اور میرا ڈرانا۔ اور بلا شبہ یقیناً صبح سویرے ہی ان پر ایک نہ ٹلنے والے عذاب نے حملہ کر دیا، سو چکھو میرا عذاب اور میرا ڈرانا۔ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرِ، वला क़द जा, और बिलाशुबा यकीनन फिरौन की आल के पास डराने वाले आए, उन्होंने हमारी सब की सब निशानियों को जुटला दिया, तो हमने उन्हें पकड़ा जैसे उसकी पकड़ होती है जो सब पर गालिब है, बेहद कुदरत वाला। क्या तुम्हारे कुफार उन लोगों से बेहतर हैं, या तुम्हारे लिए पहली किताबों में कोई छुटकारा है, या वो कहते हैं कि हम एक मजबूत जमात हैं जो बदला लेकर रहने वाले हैं? अन करीब ये जमात शिकस्त खाएगी और ये लोग पीठ फेर कर भाग जाएंगे। ये आयात उस वक़्त उतारी गई मक्का में जब कुफार का कोई जोड़ कोई तोड़ नहीं समझा जाता था, लेकिन बदर ने उनकी सारी हवा निकाल दी। बलिस्सा, बल्कि क़्यामत उनके वादे का वक्त है, और क़्यामत ज़्यादा बड़ी मुसीबत और ज़्यादा कड़वी है। यकीनन मुजरिम लोग बड़ी गुमराही और दीवानगी में हैं। जिस दिन वो आग में अपने चेहरों पर घसीटे जाएंगे, चखो आग का छूना, बेशक हमने जो भी चीज़ है हमने उसे एक अंदाजे के साथ पैदा किया है, और हमारा हुक्म तो सिर्फ़ एक बार होता है, जैसे आँख की एक चिपक, जैसे कुन फायाकून, वो हो जाता है। और बिलाशुबा यकीनन हमने तुम्हारे जैसी कई जमातों को हलाक कर डाला, तो क्या कोई है नसीहत हासिल करने वाला? और हर चीज़ जिसे उन्होंने किया वो दफ्तरों में दर्ज है, और हर छोटी और बड़ी बात लिखी हुई है। बेशक बच कर चलने वाले बाग़ों और नहरों में होंगे, सिद्क की मजलिस में, अजीम बादशाह के पास जो बेहद कुदरत वाला है। अल्लाहुम्म जअलना मिनहुम, अजीम बादशाह की अजीम मजलिस का अल्लाह, इस अजीम कलाम के वास्ते हमें उसका हिस्सा बनाना। सूरतुर रहमान, ये मक्की सूरत है, इसका नाम इसके पहले लफ्ज़ की बिना पर रखा गया। कुरान मजीद की ये वाहिद सूरत है जिसमें बैक वक्त बार बार जिन्नों और इंसानों को मुखातब किया गया। इसकी इब्तदा अल्लाह के महबूब नाम अर्रहमान से की गई। अल्लाह इस कदर अर्रहमान है कि उसने लोगों की रहनुमाई के लिए कुरान जैसी अजीम किताब नाजिल फरमाई। उसी ने इंसान को पैदा फरमाया, वही इंसान को बोलने का तरीका और सलीका सिखाता है। वो इस कदर बुलंदोबाला है कि उसके सामने चाँद और सूरज, सितारे और दरख्त सजदा रेज होते हैं। उसकी कुदरत का आलम यह है कि उसने आसमान को बग़ैर किसी सहारे के फिज़ा में खड़ा कर दिया। और मज़ीद भी उसकी कुदरत के अजाइबात मनाजिर इस सूरत में बयान हुए हैं। इस सूरत में एक आयत फ़बिअज्जी आला रब्बिकुमा तुकद्दिबान 31 मरतबा दोहराई गई है। मकसूद अल्लाह की नेमतों का बयान और बार बार याद दहानी है। सवाल किया जाता है कि जहन्नम के ज़िक्र के बाद भी यही आयत है, तो क्या वो भी नेमत है? तो इसका जवाब ये है कि जहन्नम कब बता देना ताकि बचने वाले उससे बच जाएं, तो ये वाकई बड़ी नेमत है। इसी तरह आला का मतलब नेमत के साथ साथ कुदरत भी होता है, यानी जहन्नम भी रब की कुदरत की मजहर है। और इसका जवाब बाज़ रिवायात में आया, जैसे तफसीर तबरी के हवाले से है कि फ़बी अज्जी आला रब्बिकुमा तुकद्दिबान, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को इसके हवाले से फरमाया कि जिन्नात तुमसे ज़्यादा बेहतर हैं, कि जब उन पर यह आयात पढ़ी गईं तो उन्होंने इसका यूं जवाब दिया, ला बिशैइ मिन निअमति रब्बिना नुकद्दिबु फलकल हम्द। लेकिन बाज़ मुहक्किकीन ने इसको तरजीह नहीं दी। इसकी वजह यह है कि लोगों ने इस मामले में बहुत गुलव किया, जैसे नमाज में ही इसको पढ़ना शुरू कर दिया, हालांकि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का नमाज में पढ़ना साबित नहीं है। तो आम तौर पर जैसे आप तिलावत कर रही हों, क्लास सुन रही हों, ये पढ़ रही हों, तो इसका जवाब अपने जहन में या ज़बान से इस तरह दे देना, इसमें कोई हर्ज नहीं है, जैसे तफसीर तबरी के हवाले से है। और इसमें भी जो ये तर्जमा किया जाता है कि तुम अपने रब की कौन कौन सी नेमत को झुटलाओगे, तो असल में ये तुम दोनों का सीगा है। रब्बिकुमा यानी ए जिन्नो इंस, तुम दोनों अपने रब की नेमतों में से किस किस नेमत को झुटलाओगे? तो ये जिन्नो इंस दोनों को बार बार खिताब है, सिर्फ इंसानों को नहीं। इसी तरह इसकी फजीलत में बहुत सारी अहादीस पेश की जाती हैं। एक हदीस जो बड़ी मशहूर है कि हर चीज़ का एक धुला होता है, और कुरान का धुला सूरह रहमान है। अल्लामा अल्बानी और इमाम सुयूती ने इसे ज़ईफ़ लिखा है। लिहाजा ऐसी कोई बात जो साबित ही ना हो, सनदन दुरुस्ती ना हो, उसे अल्लाह के कलाम के साथ मंसूब नहीं करना चाहिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, उस बेहद रहम वाले ने ये कुरान सिखाया, उसने इंसान को पैदा किया, उसे बात करना सिखाया, सूरज और चाँद एक हिसाब से चल रहे हैं, और बेतने के पौधे और दरख्त सजदा कर रहे हैं, और आसमान उसने उसे ऊंचा उठाया, और उसने तराजू रखी ताकि तुम तराजू में ज्यादती ना करो, और इंसाफ के साथ तोल सीधा रखो, और तराजू में कमी मत करो, और ज़मीन उसने उसे मखलूक के लिए बिछा दिया, उसमें फल हैं और खजूर के दरख्त जो खुशों पर गिलाफ वाले हैं, اور دانے جو بھوس والے ہیں اور خوشبودار پھول، تو اے جن و انس تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ اس نے انسان کو بجنے والی مٹی سے پیدا کیا جو ٹھیکری کی طرح تھی، اور جن کو آگ کے شعلے سے پیدا کیا، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ وہ دونوں مشرقوں کا رب ہے اور دونوں مغربوں کا، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ اس نے دو سمندروں کو ملا دیا جو اس حال میں مل رہے ہیں، ان دونوں کے درمیان ایک پردہ ہے جس سے وہ آگے نہیں بڑھتے، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ان دونوں سے موتی اور مرجان نکلتے ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ اور اسی کے ہیں بادبان اٹھائے ہوئے جہاز سمندر میں جو پہاڑوں کی طرح ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ہر ایک جو اس زمین پر ہے فنا ہونے والا ہے، اور تیرے رب کا چہرہ باقی رہے گا جو بڑی شان اور عزت والا ہے، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ زمین پر موجود ہر شخص کے فنا میں اللہ کی قدرت ظاہر ہو رہی ہے، اور مرے بغیر تو کوئی جنت کا وارث ہی نہیں بن سکتا، نہ اس کا دیدار حاصل کر سکتا ہے۔ اسی لیے شاعر کہتا ہے، بے فنائے خود میسر نیست دیدار شما، مے فروشد خویش را اول خریدار شما۔ اپنے فنا کے بغیر تمہارا دیدار میسر نہیں ہوتا، تمہیں خریدنے والے کو پہلے اپنا آپ بیچنا پڑتا ہے۔ یس سالوہو، اسی سے مانگتا ہے جو کوئی آسمانوں اور زمین میں ہے، ہر دن وہ ایک نئی شان میں ہے، یعنی اس کی نعمتوں کا ظہور ہو رہا ہے اور وہ کر رہا ہے۔ تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ہم جلد ہی تمہارے لیے فارغ ہوں گے، اے دو بھاری گروہ، یعنی جن و انس، تمہاری مہلت ختم ہوگی، حساب ہونے والا ہے۔ تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ اے جن و انس کی جماعت، اگر تم طاقت رکھتے ہو کہ آسمانوں اور زمین کے کناروں سے نکل جاؤ تو نکل جاؤ، کسی غلبے کے سوا نہیں نکلو گے۔ یعنی جب تم آسمان کی چھت سے نہیں نکل سکتے، زمین کے فرش سے نہیں نکل سکتے، پھر نافرمانی کیوں کرتے ہو؟ تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ تم پر آگ کا شعلہ اور دھواں چھوڑا جائے گا، پھر تم اپنے آپ کو بچا نہیں سکو گے۔ تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ پھر جب آسمان پھٹ جائے گا تو وہ سرخ چمڑے کی طرح گلابی ہو جائے گا، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ پھر اس دن نہ کسی انسان سے اس کے گناہ کے متعلق پوچھا جائے گا اور نہ کسی جن سے، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ مجرم اپنی علامت سے پہچانے جائیں گے، پھر پیشانی کے بالوں اور قدموں سے پکڑا جائے گا، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ یہی ہے وہ جہنم جسے مجرم لوگ جھٹلاتے تھے، وہ اس کے درمیان اور کھولتے ہوئے پانی کے درمیان چکر کاٹتے رہیں گے۔ تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ اور اس شخص کے لیے جو اپنے رب کے سامنے کھڑا ہونے سے ڈر گیا، دو باغ ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ دونوں بہت شاخوں والے ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ان دونوں میں دو چشمے ہیں جو بہہ رہے ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ان دونوں میں ہر پھل کی دو قسمیں ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ایسے بستروں پر تکیے لگائے ہوئے جن کے استر موٹے ریشم کے ہیں، اور دونوں باغوں کا پھل قریب ہے، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ان میں نیچی نگاہ والی عورتیں ہیں جنہیں ان سے پہلے نہ کسی انسان نے ہاتھ لگایا ہے اور نہ کسی جن نے، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ گویا وہ عورتیں یاقوت اور مرجان ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ نیکی کا بدلہ نیکی کے سوا کیا ہے؟ تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ اور ان دو باغوں کے علاوہ اور دو باغ ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ دونوں سیاہی مائل گہرے سبز ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ان دونوں میں جوش مارتے ہوئے دو چشمے ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ان دونوں میں پھل اور کھجوروں کے درخت اور انار ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ ان میں کئی خوبصورت خوبصورت عورتیں ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ سفید جسم سیاہ آنکھوں والی عورتیں جو خیموں میں روکی ہوئی ہیں، تو تم دونوں اپنے رب کی کس کس نعمت کو جھٹلاؤ گے؟ ان سے پہلے نہ کسی انسان نے انہیں ہاتھ لگایا ہے اور نہ کسی جن نے، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ وہ ایسے قالینوں پر تکیے لگائے ہوئے ہیں جو سبز ہیں اور نادر نفیس ہیں، تو تم دونوں اپنے رب کی نعمتوں میں سے کس کس کو جھٹلاؤ گے؟ तबारक अस्मु रब्बिक, बहुत बरकत वाला है तेरे रब का नाम। जिस चीज़ में भी आ जाए बरकत शामिल हो जाती है, इसीलिए हर अच्छे काम की इब्तदा बिस्मिल्लाह से होती है, जो बड़ी शान और इज़्ज़त वाला है। नबी सल्लल्लाहु अलैहि वसल्लम नमाज से फारिग होते तो 3 दफ़ा इस्तिग़फ़ार करते और यूँ कहते, अल्लाहुम्मा अंतस सलाम व मिनकस सलाम तबारकता या ذل الجلال والإكرام। ذل الجلال والإكرام अल्लाह का ऐसा बाबरकत नाम है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इसे कसरत से पढ़ने की ताकीद फरमाई है। तिर्मिज़ी के हवाले से है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अलिजतु या ذل الجلال والإكرام, यानी इस या ذل الجلال والإكرام की तस्बीह के साथ चिमट जाओ, इसे अपनी ज़ुबानों पर लाजिम कर लो। ये बहुत ही मुबारक नाम है। सूरतुल वाक़िया मक्की सूरत है। इस सूरत के हवाले से जो बात साबित है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से, वो ये कि अबू बकर रज़ी अल्लाहु अन्हु ने अर्ज़ किया, रसूलुल्लाह क़द शिबता, आप बूढ़े हो गए हैं। आपने फरमाया, मुझे हूद, वाक़िया, मुरसलात, नबा और तकबीर ने बूढ़ा कर दिया। अब जो बात साबित नहीं है, वो बहुत सारे लोग रोज़ाना सूरह वाक़िया की तिलावत इस हदीस की वजह से करते हैं जो मशहूर है, मन क़रा सूरत अलवाक़िया कुल्ला लैला लम तुसिबहु फ़ाक़तुन अबदा, जो शख्स हर रात सूरह वाक़िया पढ़े उसे कभी फ़ाका नहीं आएगा। ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से साबित नहीं है। अल्लामा अल्बानी ने इसे सिलसिला अहादीसु ज़ईफ़ा वल मौदुआ में शुमार किया है। बिस्मिल्लाहिर रहमानिर रहीम, जब वो वाक़े होने वाली वाक़े होगी, इसी पर सूरत का नाम है अलवाक़िया, उसके वाक़े होने में कोई झूठ नहीं, पस्त करने वाली, बुलंद करने वाली, जब ज़मीन हिलाई जाएगी, साख दिलाया जाना और पहाड़ रेजा रेजा कर दिए जाएंगे, खूब रेजा रेजा किया जाना, बस वो फैला हुआ गुबार बन जाएंगे और तुम 3 किस्म के लोग हो जाओगे, बस दाएं हाथ वाले क्या खूब हैं दाएं हाथ वाले, और बाएं हाथ वाले क्या बुरे हैं बाएं हाथ वाले, और जो पहल करने वाले हैं वही आगे बढ़ने वाले हैं। यही लोग करीब किए हुए हैं नेमतों के बागों में, बहुत बड़ी जमात पहलों से और थोड़े से पिछलों से होंगे, सोने और जवाहर से बुने हुए तख्तों पर आराम कर रहे होंगे, उन पर तकिया लगाए हुए आमने सामने बैठने वाले होंगे, उन पर चक्कर लगा रहे होंगे वो लड़के जो हमेशा लड़के ही रखे जाएंगे, ऐसे कूजे और टूटी वाली सुराहियाँ और लबालब भरे हुए प्याले लेकर जो बहती हुई शराब के होंगे, ना उससे दर्द सर में मुबतला होंगे और ना बहकेंगे, और ऐसे फल लेकर जिन्हें वो पसंद करते हैं, और परिंदों का गोश्त लेकर जिसकी वो ख्वाहिश रखते हैं, और उनके लिए वहाँ सफ़ेद जिस्म सियाह आँखों वाली औरतें हैं जो फराख यानी बड़ी बड़ी आँखों वाली हैं, छुपा कर रखे हुए मोतियों की तरह, उसके बदले के लिए जो वो किया करते थे, वो उसमें ना बेहुदा गुफ्तगू सुनेंगे और ना गुनाह में डालने वाली बात, मगर ये कहना सलाम है सलाम है, और दाएं हाथ वाले क्या ही अच्छे हैं दाएं हाथ वाले, वो ऐसी बेरियों में होंगे जिनके कांटे दूर किए हुए हैं, और ऐसे केलों में जो तह बतह लगे हुए हैं, और ऐसे साए जो खूब फैले हुए हैं, और ऐसे पानी में जो गिराया जा रहा है यानी आबशारें फुहारें, और बहुत ज़्यादा फलों में जो ना कभी ख़त्म होंगे और ना उनसे कोई रोक टोक होगी, और ऊँचे बिस्तरों में बिना शुबा हमने उन बिस्तरों वाली औरतों को पैदा किया, नए सिरे से पैदा करना, बस हमने उन्हें कुंवारियाँ बना दिया, जो खामदों की महबूब उनकी हम उम्र हैं, दाएं हाथ वालों के लिए एक बड़ी जमात पहले लोगों से है और एक बड़ी जमात पिछलों से, और बाएं हाथ वाले क्या ही बुरे हैं बाएं हाथ वाले, वो एक जहरीली लू और खोलते हुए पानी में और सियाह धुएँ के साए में होंगे, जो ना ठंडा है ना बाइज़्ज़त, बेशक वो इससे पहले नेमतों में पाले हुए थे यानी दुनिया में ऐश पूरे कर लिए, और वो बहुत बड़े गुनाह शिर्क पर अड़े रहते थे, और वो कहा करते थे, क्या जब हम मर जाएंगे और हम मिट्टी और हड्डियां हो जाएंगे तो क्या वाकई हम ज़रूर उठाए जाने वाले हैं, और क्या हमारे पहले बाप दादा भी, कह दे बेशक तमाम पहले और पिछले एक मालूम दिन के मुकर्रर वक्त पर यकीनन इकट्ठे किए जाने वाले हैं, फिर बेशक तुम मैं गुमराह हो जुटलाने वालों, यकीनन तोहर के पौधे में से खाने वाले हो, फिर उससे पेट भरने वाले हो, फिर उस पर खोलते पानी से पीने वाले हो, फिर प्यास की बीमारी वाले ऊँटों के पीने की तरह पीने वाले हो, ये जजा के दिन उनकी मेहमानी है, हमने ही तुम्हें पैदा किया तो तुम दोबारा उठने को क्यों सच नहीं मानते, तो क्या तुमने देखा वो नुतफ़ा जो तुम टपकाते हो, क्या तुम उसे पैदा करते हो या हम ही पैदा करने वाले हैं, हमने ही तुम्हारे दरमियान मौत का वक्त मुकर्रर किया है और हम हरगिज आजिज़ नहीं हैं इस बात से कि तुम्हारी जगह तुम्हारे जैसे और लोग ले आएँ और नए सिरे से तुम्हें ऐसी सूरत में पैदा कर दें जो तुम नहीं जानते, اور بلا شبہ یقیناً تم پہلی دفعہ پیدا ہونے کو جان چکے ہو، تو تم کیوں نصیحت حاصل نہیں کرتے؟ پھر کیا تم نے دیکھا جو کچھ تم بولتے ہو؟ کیا تم اسے اگاتے ہو یا ہم ہی اگانے والے ہیں؟ اگر ہم چاہیں تو ضرور اسے ریزہ ریزہ کر دیں، پھر تم تعجب سے باتیں بناتے رہ جاؤ کہ بے شک ہم تو تاوان ڈال دیے گئے بلکہ ہم بے نصیب ہو گئے۔ پھر کیا تم نے دیکھا کہ وہ پانی جو تم پیتے ہو، کیا تم نے اسے بادل سے اتارا ہے یا ہم ہی اتارنے والے ہیں؟ اگر ہم چاہیں تو اسے سخت نمکین بنا دیں، پھر تم شکر ادا کیوں نہیں کرتے؟ پھر کیا تم نے دیکھی وہ آگ جو تم سلگاتے ہو، کیا تم نے اس کے درخت کو پیدا کیا یا ہم ہی پیدا کرنے والے ہیں؟ ہم نے ہی اسے ایک عظیم نصیحت اور مسافروں کے لیے زندگی کا سامان بنایا، سو تو اپنے بہت عظمت والے رب کے نام کی تسبیح کر۔ بس نہیں، میں ستاروں کے گرنے کی جگہوں کی قسم کھاتا ہوں، اور بلا شبہ یہ یقیناً ایسی قسم ہے، اگر تم جانو تو بہت بڑی ہے، کہ بلا شبہ یہ یقیناً ایک باعزت پڑھی جانے والی چیز ہے، ایک ایسی کتاب میں جو چھپا کر رکھی ہوئی ہے، یعنی لوہے محفوظ، اسے یعنی لوہے محفوظ میں لکھے قرآن کو کوئی ہاتھ نہیں لگاتا مگر جو بہت پاک کیے ہوئے ہیں، یعنی فرشتے، تمام جہانوں کے رب کی طرف سے اتاری ہوئی ہے۔ پھر کیا اس کلام سے تم بے توجہی کرنے والے ہو، اور تم اپنا حصہ یہ ٹھہراتے ہو کہ بے شک تم جھٹلاتے ہو؟ پھر کیوں نہیں کہ جب وہ جان حلق کو پہنچ جاتی ہے اور تم اس وقت دیکھ رہے ہوتے ہو، اور ہم تم سے زیادہ اس کے قریب ہوتے ہیں اور لیکن تم نہیں دیکھتے، سو اگر تم کسی کے محکوم نہیں تو کیوں نہیں تم اسے واپس لے آتے اگر تم سچے ہو؟ بس لیکن اگر وہ ان لوگوں سے ہوا جو قریب کیے ہوئے ہیں، تو اس کے لیے راحت اور خوشبودار پھول اور نعمت والی جنت ہے، اور لیکن اگر وہ دائیں ہاتھ والوں سے ہوا تو کہا جائے گا تجھ پر سلام، تو دائیں ہاتھ والوں سے ہے، اور لیکن اگر وہ جھٹلانے والے گمراہ لوگوں سے ہوا تو اس کے لیے کھولتے ہوئے پانی کی مہمانی ہے اور جہنم میں داخل کیا جانا ہے۔ بلا شبہ یقیناً یہی ہے وہ سچ جو یقینی ہے۔ فسبح بسم ربک العظیم۔ سورۃ الحدید، حدید لوہے کو کہتے ہیں، اور یہ لفظ اس صورت میں آیا، اسی پر اس صورت کا نام رکھا گیا، اور یہ اللہ کی پہچان اور قدرت کی نشانیوں میں سے ہے۔ مدنی صورت ہے۔ بسم اللہ الرحمن الرحیم، سبح للہ ما فی السماوات والارض وهو العزیز الحکیم، له ملک السماوات والارض یحیی ویمیت وهو على کل شیء قدیر، هو الاول والآخر والظاہر والباطن وهو بكل شيء علیم۔ یہ آیات اللہ کی صفات حمد ہیں۔ نبی صلی اللہ علیہ وسلم انہی الفاظ کو اپنی دعا میں یوں شامل کرتے: اللهم رب السماوات ورب الارض ورب العرش العظیم، ربنا ورب كل شيء، فالق الحب والنوى، ومنزل التوراة والانجيل والفرقان، اعوذ بك من شر كل شيء، انت اخذ بناصيته، اللهم انت الاول فليس قبلك شيء، وانت الاخر فليس بعدك شيء، وانت الظاهر فليس فوقك شيء، وانت الباطن فليس دونك شيء، اقض عنا الدين واغننا من الفقر۔ مالدار ہونے اور ادائیگی قرض کے لیے رب کو راضی کرنے کے لیے بڑی پیاری دعا ہے۔ هو الذي، وہی ہے جس نے آسمانوں اور زمین کو 6 دنوں میں پیدا کیا، پھر وہ عرش پر بلند ہوا، وہ جانتا ہے جو چیز زمین میں داخل ہوتی ہے اور جو اس سے نکلتی ہے، اور جو آسمان سے اترتی ہے اور جو اس میں چڑھتی ہے، وہ تمہارے ساتھ ہے جہاں بھی تم ہو، اور اللہ اسے جو تم کرتے ہو خوب دیکھنے والا ہے۔ له ملک السماوات والارض والى الله ترجع الامور، يولج الليل في النهار ويولج النهار في الليل وهو عليم بذات الصدور۔ آمنو، اللہ اور اس کے رسول پر ایمان لاؤ، اور ان چیزوں میں سے خرچ کرو جن میں اس نے تمہیں پہلوں کا جانشین بنایا، پھر وہ لوگ جو تم میں سے ایمان لائے اور انہوں نے خرچ کیا ان کے لیے بہت بڑا اجر ہے، اور تمہیں کیا ہے تم اللہ پر ایمان نہیں لاتے جبکہ رسول تمہیں دعوت دے رہا ہے کہ اپنے رب پر ایمان لاؤ، اور یقیناً وہ تم سے پختہ عہد لے چکا اگر تم ایمان والے ہو۔ وہی ہے جو اپنے بندے پر واضح آیات اتارتا ہے تاکہ تمہیں اندھیروں سے روشنی کی طرف نکالے، اور بلا شبہ اللہ تم پر یقیناً بے حد نرمی کرنے والا نہایت مہربان ہے۔ اور تمہیں کیا ہے تم اللہ کی راہ میں خرچ نہیں کرتے جبکہ آسمانوں اور زمین کی میراث اللہ ہی کی ہے، تم میں سے جس نے فتح مکہ سے پہلے خرچ کیا اور جنگ کی، وہ یہ عمل بعد میں کرنے والوں کے برابر نہیں، یہ لوگ درجے میں ان لوگوں سے بڑے ہیں جنہوں نے بعد میں خرچ کیا اور جنگ کی، اور ان سب سے اللہ نے اچھی جزا کا وعدہ کیا ہے، اور اللہ اس سے جو تم کرتے ہو خوب باخبر ہے۔ کون ہے وہ جو اللہ کو قرض دے اچھا قرض، तो वो उसे उसके लिए कई गुना कर दे और उसके लिए बाइज्जत अजर हो। जिस दिन तू ईमान वाले मर्दों और ईमान वाली औरतों को देखेगा, उनकी रोशनी उनके आगे और उनके दाएं तरफों में दौड़ रही होगी। आज तुम्हें ऐसे बागों की खुशखबरी है जिनके तले नहरें चलती हैं, हमेशा उनमें रहने वाले हो, यही तो बड़ी कामयाबी है। यौम यकूल, जिस दिन मुनाफिक मर्द और मुनाफिक औरतें उन लोगों से कहेंगे जो ईमान लाए, हमारा इंतज़ार करो कि हम तुम्हारी रोशनी से कुछ रोशनी हासिल कर लें। कहा जाएगा, अपने पीछे लौट जाओ, बस कुछ रोशनी तलाश करो। फिर उनके दरमियान एक दीवार बना दी जाएगी जिसमें एक दरवाज़ा होगा, उसकी अंदरूनी जानब उसमें रहमत होगी और उसकी बैरूनी जानब उसकी तरफ अजाब होगा। वो उन्हें आवाज़ें देंगे, क्या हम तुम्हारे साथ न थे? वो कहेंगे, क्यों नहीं, और लेकिन तुमने अपने आप को फितने में डाला और तुम इंतज़ार करते रहे और तुमने शक किया और झूठी आरजुओं ने तुम्हें धोखा दिया, यहाँ तक कि अल्लाह का हुक्म आ गया, उस दखाबाज ने तुम्हें अल्लाह के बारे में धोखा दिया। सो आज ना तुमसे कोई फ़िदिया लिया जाएगा और ना उन लोगों से जिन्होंने इनकार किया, यानी दुनिया में ख़र्च किया नहीं, अब ख़र्च करना चाहते हो तो कोई कबूल नहीं करने वाला। तुम्हारा ठिकाना ही आग है, वही तुम्हारी दोस्त है और वो बुरा ठिकाना है। अलम यअनी लिल्लज़ीन, क्या उन लोगों के लिए जो ईमान लाए वक्त नहीं आया कि उनके दिल अल्लाह की याद के लिए और उस हक के लिए झुक जाएं जो नाजिल हुआ है, और वो उन लोगों की तरह ना हो जाएं जिन्हें उनसे पहले किताब दी गई, फिर उन पर लंबी मुद्दत गुजर गई तो उनके दिल सख्त हो गए और उनमें से बहुत से नाफरमान हैं। इस आयत 16 के हवाले से इमाम इबन अबी दुनिया ने कहा है कि इबन उमर रज़ी अल्लाह अन्हुमा जब ये पढ़ते तो रोते रोते हत्ता के दाढ़ी उनकी गीली हो जाती, रोते रोते दाढ़ी गीली हो जाती, और फिर कहते जैसे अल्लाह पूछ रहा है कि क्या उन लोगों के लिए वो वक्त नहीं आया, तो इबन उमर कहते बला या रब्बी, ए रब क्यों नहीं, यानी वक्त आ चुका है, हम तस्लीम कर चुके हैं। यालमूं, जान लो कि अल्लाह ज़मीन को उसकी मौत के बाद ज़िंदा करता है, बेशुबह हमने तुम्हारे लिए आयात को खोल कर बयान कर दिया ताकि तुम समझो, बेशक सदका करने वाले मर्द और सदका करने वाली औरतें और जिन्होंने अल्लाह को अच्छा कर्ज दिया उन्हें कई गुना ज़्यादा दिया जाएगा और उनके लिए बाइज्जत अजर है, और वो लोग जो अल्लाह और उसके रसूलों पर ईमान लाए वही अपने रब के यहाँ बहुत सच्चे और शहादत देने वाले हैं, उन्हीं के लिए उनका अजर उनका नूर है, और वो लोग जिन्होंने कुफ्र किया और हमारी आयात को झुठलाया वो भड़कती आग में रहने वाले हैं। जान लो कि दुनिया की ज़िंदगी इसके सिवा कुछ नहीं कि एक खेल है और दिल लगी है और बनाओ सिंगार है, और तुम्हारा आपस में एक दूसरे पर बड़ाई जिताना है और अमवाल और औलाद में एक दूसरे से बढ़ जाने की कोशिश करना है, उस बारिश की तरह जिससे उगने वाली खेती ने काश्तकारों को खुश कर दिया, फिर वो पक जाती है, फिर तू उसे देखता है कि जर्द है, फिर वो चूरा बन जाती है, और आखिरत में बहुत सख्त अजाब है और अल्लाह की तरफ से बड़ी बख्शिश और खुशनूदी है, और दुनिया की ज़िंदगी धोखे के सामान के सिवा कुछ नहीं। अपने रब की बख्शिश और उस जन्नत की तरफ एक दूसरे से आगे बढ़ो जिसकी चौड़ाई आसमान और ज़मीन की चौड़ाई की तरह है। जो अल्लाह और उसके रसूलों पर ईमान लाए, ये अल्लाह का फ़जल है उसे जो उसको देता है जिसे चाहता है, और अल्लाह बहुत बड़े फजल वाला है। कोई मुसीबत ना ज़मीन पर पहुंचती है और ना तुम्हारी जानों पर, मगर वो एक किताब में है इससे पहले कि हम उसे पैदा करें, यकीनन ये अल्लाह पर बहुत आसान है, ताकि तुम ना उस पर गम करो जो तुम्हारे हाथ से निकल जाए और ना उस पर फूल जाओ जो वो तुम्हें अता फरमाए, और अल्लाह किसी तकब्बुर करने वाले बहुत फ़ख्र करने वाले से मोहब्बत नहीं करता। वो लोग जो बुखल करते हैं और लोगों को बुखल का हुक्म देते हैं और जो मुंह मोड़ जाए, तो यकीनन अल्लाह ही है जो बड़ा बेपरवाह है, बहुत तारीफ़ों वाला है। बिलाशुबा यकीनन हमने अपने रसूलों को वाज़ह दलीलों के साथ भेजा और उनके साथ किताब और तराजू को नाजिल किया ताकि लोग इंसाफ पर कायम रहें, और हमने लोहा उतारा जिसमें सख्त लड़ाई का सामान है और लोगों के लिए बहुत से फ़ायदे हैं, और ताकि अल्लाह जान ले कि कौन देखे बगैर उसकी और उसके रसूलों की मदद करता है। यकीनन अल्लाह बड़ी कुव्वत वाला सब पर गालिब है। और बिलाशुबा यकीनन हमने नूह और इब्राहिम को भेजा और उन दोनों की औलाद में नबुव्वत और किताब रखी, फिर उनमें से कुछ सीधी राह पर चलने वाले हैं और उनमें से ज़्यादा नाफरमान हैं, फिर हमने उनके नक्शे कदम पर पे दर पे अपने रसूल भेजे और उनके पीछे ईसा बिन मरियम को भेजा और उसे इंजील दी, और हमने उन लोगों के दिलों में जिन्होंने इसकी पैरवी की नरमी और मेहरबानी रख दी। यही वजह है कि नसरानी यहूदियों के मुकाबले में निस्बतन मुसलमानों के लिए नरम गोशा रखते हैं, और दुनिया से किनारा कशी तो उन्होंने खुद ईजाद कर ली, यानी रहबानियत का ये जो तरीका ईजाद किया इस पर शरीयत में कोई दलील नहीं, हमने उसे उन पर नहीं लिखा था, मगर अल्लाह की रज़ा हासिल करने के लिए उन्होंने ये काम किया, फिर उन्होंने इसका ख्याल न रखा जैसे उसका ख्याल रखने का हक था, तो हमने उन लोगों को जो उनमें से ईमान लाए उनका अजर दे दिया, और उनमें से बहुत से नाफरमान हैं। यह कुरान का इंसाफ है कि फरमा बरदारों का भी जिक्र किया, नाफरमानों को अलग बयान किया। ऐ लोगों जो ईमान लाए हो, इत्तकुल्लाह व आमिनू बि रसूली, अल्लाह से डरो और उसके रसूल पर ईमान लाओ, वो तुम्हें अपनी रहमत से दोहरा हिस्सा देगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाए बगैर कहीं निजात नहीं, कोई निजात नहीं। हाँ, पहली शरीयतों पर अमल करने वाले यहूदी नसरानी अगर नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाते हैं तो उनको डबल अजर की बिशारत है, और तुम्हारे लिए ऐसी रोशनी कर देगा जिसके ज़रिए तुम चलते रहोगे, और तुम्हें बख्श देगा, और अल्लाह बेहद बख्शने वाला निहायत रहम वाला है। ताकि किताब वाले ये न जाने कि वो अल्लाह के फ़जल में से कुछ भी हासिल नहीं कर सकते, और जान लें अन الفضل بيد الله يؤتيه من يشاء, फ़जल अल्लाह के हाथ में है, वो उसे उसको देता है जिसे चाहता है। والله ذو الفضل العظيم, ऐ अल्लाह हम तुझसे तेरे बड़े फ़जल का सवाल करते हैं।